کی زندگی کا جو آخری دور ہے اور وہ دور حکومت یعنی اس وقت کی جب امام ولی خدا کو آ کر باقاعدہ عملی طور پر ظاہری طور پر ولایت الہی قائم کرنے کی فرصت ہوئی. اسی مناسبت سے آپ کی خدمت میں یہ آیت کریمہ بھی پڑھی ہے, اس میں ارشاد ہوا کہ انما ولیکم اللہ ورسولہ والذین آمنوا الذین یقیمون الصلاۃ ویؤتون الزکاۃ وہم راکعون. بے شک تحقیق صرف اور صرف تمہارا ولی تاکیر اس میں صرف اور صرف تمہارا علی ولی اللہ کی ذات ہے اور رسول ہوں اور اس کا رسول اس کو اللہ کی ذات ہے اور وہ کہ جو صاحب ایمان ایسا صاحب ایمان کہ جو نمازوں کو قائم کرتا ہے زکوٰۃ کو دیتا ہے ایسی حالت میں کہ جب رکوع کی حالت میں ہوتا حالیں گے وہ رکوع میں ہوں. کہ البتہ اس موضوع کے تحت پوری ولایت کی گفتگو بھی ایک الگ موضوع ہے لیکن وہ طے نہیں ہے, یہاں وہ گفتگو نہیں ہوگی. انشاءاللہ طے یہ پایا ہے کہ اسی اشرے کے فوراً بعد بہت زیادہ ضرورت محسوس کی جا رہی ہے اور لازم ہے کہ شاید اسی آیت ہی کے ذہن میں اس کے بعد دوسرا اشرہ قائم ہے دوسری جگہ پہ گجرات میں, وہاں پر ان شاء اللہ اس موضوع کے پر گفتگو کی جائے گی. ولایت انسان کی زندگی کا ولایت سے کیا رابطہ ہے اور کیا اثرات ہو سکتے ہیں اور کیا کس قدر سمجھنے کی ضرورت ہے اور اس میں ولایت ہے کیا, کیونکہ یہ تھوڑی مشکل ہے. یہ بات ابھی چند دنوں پہلے بامبے میں عرض کی گئی تھی, ایک سیمینار ہوا تھا ولایت کے نام پر, وہاں بھی عرض کیا گیا تھا کہ یہ افسوس کا مقام ہے. واقعی ایک افسوس کے پہلو تھا, معذرت کے ساتھ ہوتا کہ یہ افسوس کا مقام ہے کہ وہ ولایت جس کے ذریعے سے آج پوری بشریت کو نجات دینا چاہیے تھی, آج ہم مجبور ہیں کہ اپنے مومنین کے درمیان میں بیٹھ کے آ کر ولایت کو سمجھانے کی کوشش کریں. یہ واقعی ایک مقام ہے, مومنین کے درمیان میں ولایت کے کنسیپٹ اور ولایت کے اثرات, ولایت نے کیا کیا ہے تاریخ میں اور ولایت کو کیا کرنا ہے اور ولایت سے کیا فیض پہنچنا ہے پورے بشریت کو اور ولایت کے ذریعے سے کیسے نجات ملنی ہے, ابھی ہمیں بیٹھ کر حتیٰ اپنے مومنین کے درمیان بھی یہ گفتگو کرنی پڑتی ہے. بہرحال یہ غلط جملہ تھا اور یہ غلطی ہے, بہرحال باقی ہے, لیکن انشاءاللہ وہ وقت آئے گا کہ جب صرف مومنین نہیں بلکہ پوری دنیا سمجھے گی, کیونکہ ولایت پوری دنیا کی نجات کا ذریعہ ہے, پوری بشریت کی نجات کا ذریعہ ہے. لیکن فی الحال ہمارا یہ موضوع نہیں ہے, یہ بڑا موضوع ہے. انشاءاللہ اگر توفیق رہی زندگی رہی تو اسی سال اس پر گفتگو کی جائے گی. فقط ایک تقسیم آپ کی خدمت میں عرض کر دیں اصل گفتگو میں داخل ہونے سے پہلے, کیونکہ وہ یہاں سے مربوط ہے, اور وہ یہ ہے کہ امامت اور ولایت کے مسئلے میں ایک تقسیم میں نے پچھلے سال آپ کی خدمت میں پیش کی تھی, وہ تقسیم تھی فقط ذات امیر المومنین علیہ الصلوۃ والسلام کی زندگی کے حالات میں تقسیم کی, امام کے دور میں کتنے چند اہم دور آئے تھے, رسول اللہ کے دور تک دو دور جو مثلاً ہجرت سے پہلے اعلان رسالت سے پہلے کہ نبی صلی کے بعد سے لے کر ہجرت تک, ہجرت کے بعد رسول اللہ کی رحلت تک, پھر رسول اللہ کی رحلت کے بعد سے 25 سالہ دور خلافت, اور 25 سالہ دور خلافت کے بعد سے 4 سال 9 مہینے کا آپ کی اپنی حکومت کے دور, یہ 5 حصہ امیر المومنین کی زندگی کا. یہ تقسیم بھی اس لیے کی جاتی ہے تاکہ زندگی کو سمجھنے میں آسانی ہو جائے, مختلف پہلوؤں کو دیکھنے میں آسانی ہو جائے. یہ تھا امیر المومنین کی زندگی میں جو حالات پیش آئے تھے اس کی تقسیم. لیکن ایک تقسیم ہے خود امامت اور ولایت کے لحاظ سے کہ رسول اللہ کے بعد البتہ یہ بات عرض کی گئی کہ یہ جو ہمارے یہاں ہم کہتے ہیں اپنے آپ کو اس بات پہ فخر بھی کہتے ہیں کہ ہم اتنا عشری ہیں, یعنی 12 امامی ہیں, یہ کہ ہم 12 امام کو ماننے والے ہیں, وہ حقیقت اس حدیث کی بنیاد پر ہے جو رسول اللہ نے فرمائی ہے کہ میرے بعد میرے 12 جانشین میں 12 خلیفہ ہوں گے. मगर हमारे पहले इशारा किया गया इसके तरफ की तरफ कि 12 इमामी बनना के पता बहुत सारे अहले सुन्नत भी है, अच्छी बड़ी तादाद है कि वो 12 इमाम को मानते हैं, सब इमाम को मानते हैं, इमाम के साथ ही इमाम कहते हैं। हाँ मुमकिन है कि मारिफत में कुछ कमी हो, बाल मसाइल को नहीं देख पाते हो कि वो कमी हमारे अंदर भी है, किसी के अंदर थोड़ा ज्यादा कमी है, किसी के अंदर थोड़ा कम कमी है। बहरहाल इमामत का हक में हम अदा कर पाए हैं, मैं वो अदा कर पाए, कोशिश सबको करनी है और जिसके पास जितना ज्यादा मुमकिन हो सके उतना ज्यादा कोशिश करें। लेकिन ये जो कहा जाता है कि हम 12 इमामी हैं या इतना शरीफ हैं कि 12 इमामी की नमाज अरबी है और फारसी है और उर्दू है, बात एक ही है, इतना शरीफ अरबी कलमा है और 12 इमामी जो है वो फारसी है और 12 इमामी जो है ये उर्दू है। इसके मुकाबले में कभी कहा जाता है कुछ लोग जो इमामी ही नहीं है, कुछ लोग हैं जो शिष्य मानी मसलन 6 इमाम को मानते हैं, कुछ लोग इनके इमाम का सिलसिला अभी दूसरे अंदाज से जारी है। लेकिन ये उस हदीस की बुनियाद पे कहा जाता है उसको जो रसूलुल्लाह से है और मोतबर हदीस है, मोतबर इस मानों में कि शिया सुन्नी सबके नज़दीक मोतबर है, अहले सुन्नत के लिए जो उनके नज़दीक सही किताबें हैं सहाया सित्ता जो उनकी 6 जिनको वो सही किताबें मानते हैं उसमें ये हदीस बार बार आई मेरे द्वारा, इस कदर ये रवायत आई है अहले सुन्नत किताबों में उससे इनकार मुमकिन नहीं है। फिर बेचारे मुश्किल में फंस जाते हैं कि 12 के हिसाब कैसे लगाएं। जो लोग 12 इमाम को जानते हैं या अर्ज किया है बड़ी तादाद है जो जानती है वो समझते हैं कि वाकई 12 इमाम यही हैं जो रसूलुल्लाह की नस्ल से हैं, अमीरुल मोमिनीन इमाम हसन अलैहिस्सलाम के पास परवरदिगार इमाम हुसैन इमाम हुसैन इमाम हुसैन की नस्ल से वो इसको जानते हैं। लेकिन कुछ लोग जो अहले बैत तक किस हद तक नहीं आ पाए हैं, अहले बैत से रابطہ है, अहले बैत की मोहब्बत, अपना दीन जानते हैं। चंद दिनों पहले मैं एक अहले हदीस वहाबी की क्लिप सुन रहा था, वो अल्लाह इजहार कर रहा था कि मैं अपनी पूरी जिंदगी का निचोड़ सिर्फ यही समझता हूँ कि अपनी हर तकरीर में अहले बैत का जिक्र करता हूँ, इसी को मैं जरिए निजात समझता हूँ। यानी एक सूफी की बात नहीं थी या एक बरेली की बात नहीं थी, एक वहाबी मसलक अहले हदीस का जुमला था, शायद अगर आप चाहें तो मेरे पास है कि सुने, कि कोई कह रहा था कि अहले बैत के मसले में हमने हक कम अदा किया है और हमें ज्यादा हक अदा करना चाहिए और हम अपनी हर तकरीर में मालूम है बहुत ज्यादा हर तकरीर में अहले बैत का जिक्र लाजमी तौर पर आता हूँ और मैं इसी को अपनी निजात का जरिया समझता हूँ कि अहले बैत का जिक्र अपनी तकरीर में लाता हूँ। तो है मुसलमान मुख्तलिफ मसलक के हत्ता जिनको हम बहुत जल्दी और बहुत आसानी से दुश्मन अहले बैत ये साबित करते हैं, ये कह देते हैं, पता नहीं हमें क्या इस बात का शौक है कि किसी को हम दूसरों को दुश्मन अहले बैत बना के छोड़े, हत्ता दूसरों को बनाते बनाते अभी अपनों को भी बनाना शुरू कर दिया कि जो हमारी पसंद का नहीं है वो दुश्मन अहले बैत हो जाता है बहुत जल्दी। नहीं ये हक नहीं है, हमें ये हक नहीं है कि किसी को बनाए। और होता है क्योंकि सफर बहुत पेश आता है मुख्तलिफ जगहों पर मुख्तलिफ इलाकों में मुख्तलिफ मस्जिदों में हर तरह के मसलक की मस्जिदों में जाना होता है, हत्ता उनके आइम्मा के इमाम जमात जो होते हैं उनके भी खुतबात सुने हैं जो वहाबी मसलक से ताल्लुक रखते हैं, वो भी अपने खुतबात में लाजमी तौर पर अपनी नमाजों में लाजमी तौर पर अहले बैत अलैहिम सलाम का जिक्र करते हैं। और ये बात इसलिए कही जाती है कि जो इतने फासले बढ़ाए जा रहे हैं वो फासले बढ़ाने वालों को भी समझें और ज़रूरत को भी समझें कि दुनिया चाहती है अहले बैत का जिक्र, हम उनको और करीब करें, ना ये कि उनको दुश्मन बना के अपने आप से दूर करें या अहले बैत से दूर करें। तो आज ये कर रहा था कि जो रवायत में आया कि मेरे बाद 12 जानशीन होंगे, ये बहुत ही यकीनी हदीस है, वली वलायत का लफ्ज़ चाहे गए हैं चाहे खलीफा का, बाद में आते हैं खलीफा का लफ्ज़ खलीफा का लफ्ज़ इस्तेमाल हुआ है और उसे हम अपनी तावील में जो पुरानी तावील है उसको विलायत के नाम से याद करते हैं। अहले सुन्नत के लिए विलायत की कलमा बहुत ही अहमियत के साथ है, खासकर सूफी मसलक में और बरेलवी मसलक में सारा कुछ पलटता है जाकर विलायत की तरफ और विलायत की भी विलायत अहले मोमिनीन अली अल्लाह रिज़ा ने कहे सलाम अल्लाह लेकिन हम दौर आइम्मा अलैहि सलाम में विलायत की तफसील की बात कर रहे थे, उससे पहले ये बात कर रहे थे कि इससे मुराद ये है कि रसूलुल्लाह के बाद ये 12 आइम्मा, वरना विलायत का सिलसिला और पहले से कायम है جو ولایت کی جانب گفتگو ہوگی ان شاء اللہ عرض کیا جائے گا تفصیل سے، اصل ولایت ذاتن جو ولایت ہے وہ اللہ کی ولایت ہے۔ اور میں نے پھر شاید بعض لوگوں نے یہاں بھی سنا بتا رہے تھے، اور اس میں اس بنیادی نقطے کی پوری گفتگو نے ساتھ کالی، اس پوری گفتگو میں ہماری پوری صرف یہ کوشش رہی کہ ولایت کے کنسیپٹ کو کلیئر کریں کہ اصل ولایت ہے کیا، اور ولایت ہے کیا یہ اس وقت سمجھ میں آئے گا جب ولایت کو اس کے اصلی ریسورس سے دیکھا جائے، اور ولایت کا اصلی ریسورس کیا ہے، وہ ہے ذات پروردگار اللہ کی ذات۔ اصل ولی کون ہے؟ وہ ذات پروردگار ہے۔ یہ کہتے بھی ہیں، ہمارے ذاکرین بھی آ کر کہتے ہیں کہ ہم مسلمان المومن کی ولایت کو ہم کیوں مانتے ہیں، اس لیے کہ المومن کی ولایت اپنی طرف سے نہیں ہے، رسول اللہ کی طرف سے نہیں بلکہ اللہ کی طرف سے، کہتے ہیں نہیں کہتے؟ کسی اور کی حکومت کو ہم کیوں نہیں مانتے؟ اس لیے نہیں مانتے کیونکہ وہ اللہ کی طرف سے نہیں ہے، اس کا رسول اللہ نہیں ہوتا ہے، لیکن امیر المومنین کی ولایت کو اس لیے مانتے کہ اللہ کی طرف، اللہ کی طرف سے کیوں ہے؟ اس لیے کہ یہ حق فقط اللہ کا ہے۔ میں بحث نہیں چھوڑوں گا یہاں پر کہ حق جو ہے وہ اشارہ قرآن میں موجود ہے کہ سمجھو کہ خالق اللہ ہے، اللہ له الخلق والامر، جس کے اختیار میں خلقت ہے اسی کے اختیار میں امر بھی ہوگا، یعنی جو خالق ہے وہی حکومت کا اختیار رکھتا ہے۔ دلیل ہے قرآن کی، یعنی ظاہری طور پر ایک جملہ ہے چھوٹا سا لیکن اس کے اندر پوری دلیل پوشیدہ ہے، اللہ له الخلق والامر، امر یعنی صاحب امر، جو امر کرے، جو حکومت کرے، جو قانون دے، جس کے قانون کی بنیاد پر حکومت چلے، یہ کس کے لیے ہے؟ فرمایا کہ آگاہ ہو جاؤ، اللہ یعنی آگاہ ہو جاؤ، لہو یہ ذات ہے، اس ذات کے لیے یعنی اللہ کی ذات کے لیے کیا ہے؟ دونوں چیزیں، خلق بھی اسی کا ہے، امر بھی اسی کا ہے، اور ان دونوں کے درمیان میں رابطہ کس بات کا ہے؟ رابطہ جو ہے وہ سبب اور مسبب کا رابطہ ہے، علت اور معلول کا رابطہ ہے، یعنی چونکہ وہ خالق ہے لہذا وہی صاحب ہے، امر دوسرا نہیں ہو سکتا۔ پھر رسول اللہ کیوں صاحب امر ہے؟ اس لیے کہ اس نے رسول اللہ کو بنایا ہے۔ ائمہ کیوں صاحب امر ہے؟ اس لیے کہ اللہ نے صاحب امر بنایا ہے۔ اللہ کہتے ہیں کہ انما، یہاں پہ کلمہ بھی کیا استعمال ہوتا ہے، ادھر دوسری جگہ اور بھی آیت موجود ہے اس مطلب کو بیان کرنے کے لیے، جہاں صاحب امر کی بات آئی وہاں بھی کہا گیا ہے، لیکن اس آیت میں جو آپ کے سامنے پیش کی اس میں کہا کہ انما ولیکم اللہ، اللہ تمہارا ولی ہے۔ ولی کون ہے؟ اللہ ہے۔ البتہ یہ قرآن میں متعدد جگہوں میں متعدد کلمات کے ساتھ یہ بار بار بات ہوئی، سے ایک مطلب ہوں گی، ایک آیت جو آپ بار بار روزانہ پڑھتے بھی ہیں تقریباً، وہ آیت الکرسی کے ذمہ والی آیت ہے، اللہ ولی الذین آمنوا، اللہ مومنوں کا ولی ہے۔ ولی کو اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الى النور، اللہ مومنوں کا ولی ہے، ان کو تاریکیوں سے نکال کے نور کی طرف لے کے جاتا ہے، اللہ لے کے جاتا ہے۔ لے کیسے جاتا ہے؟ وہ ولی اپنے اولیاء کے ذریعے سے لے کے جاتا ہے، اپنی ہدایتوں کے ذریعے سے لے جاتا ہے۔ اس کے مقابلے میں والذین کفروا اولیاؤہم طاغوت، طاغوت کے بھی اولیاء ہیں، کافرین کے بھی اولیاء ہیں، کافرین کے بھی ولی ہیں۔ جب قرآن میں یہ لفظ استعمال ہوا کافرین کے بھی ائمہ ہیں، گمراہوں کے بھی ائمہ ہیں، ائمۃ الضلال ہے، وہ ان کا کام کیا ہے؟ تو جو گمراہی کا امام ہوگا وہ گمراہی کی طرف لے کے جائے گا، جو ہدایت کا امام ہوگا وہ ہدایت کی طرف لے کے جائے گا، جو گمراہی کا امام ہوگا وہ گمراہی کی طرف لے جائے گا، جو کفر کا کافروں کا ولی ہوگا اس کو قرآن کا اولیاء ہوں تابوت، ان کا ولی، ان کا حاکم، ان کا سرپرست یہ تابوت ہے۔ ان کو کیا کرنا ہے؟ وہ کیا کرتے ہیں؟ ان کا کام یہ یخرجونہم من النور الى الظلمات، وہ ان کو مسلسل نور سے لے کے تاریکی کی طرف جاتے ہیں۔ چونکہ ایک بچہ پیدا ہوتا ہے تو ایک نورانیت لے کے پیدا ہوتا ہے، جس گھرانے پیدا ہو، کون سی نورانیت؟ اس کی فطرت کی نورانیت، इंसानी फितरत की नूरानियत हर इंसान लेके पैदा होता है, चाहे काफिर घराना हो, चाहे मुशरिक घराना हो, चाहे मुस्लिम घराना हो, चाहे मुस्लिम घराना हो, जहां भी हो एक नूरानियत लेके हर इंसान पैदा। किसी को शिकायत करने का हक नहीं है कि मुझे तो बिल्कुल तारीकी ही में पैदा किया अल्लाह ने, तो मैं गुमराही रह गया ना। अल्लाह ने किसी को तारीकी में पैदा नहीं किया। फितरत और फितरत की पाकिजगी और फितरत की नूरानियत और अक्ल की रहनुमाई अल्लाह ने हर एक को देकर पैदा किया। अब ये इंसान के ऊपर है कि वो अपनी फितरत की नूरानियत को संभाल कर रखे या इसको औलिया ताबूत के हवाले करता चला जाए। तो उनका काम ये है कि उनको लेकर उनको तारीकियों से, उनको नूर से निकालते हैं, फितरत के नूर से निकालते हैं, अकलानियत के नूर से निकालते हैं। लाजिम नहीं कि आप सिर्फ दूसरे मजहब में जाकर ढूंढे, जहां भी ये काम हो रहा हो कि लोगों को फितरत से निकाला जा रहा हो, फितरत के नूर से, अकलानियत के नूर से, किरदार के नूर से, अमल के नूर से, ईमान के नूर से, पाकिजगी के नूर से, इल्म के नूर से, जहां भी नूर से निकाल कर तारीकी की तरफ ले जा रहा हो, ये समझे कि ताबूत उनके औलिया का जरिया कोई भी बनाओ, वो भी जरिया बनाते हैं, वो कोई भी जरिया बनाओ। तो बस ये आयत जो बता रही है कि असल विलायत ज़ाते परवरदिगार की, ये आयत इंशाअल्लाह बाद में तफसील की जाएगी दूसरी जगह पर। लेकिन सिर्फ एक नुक्ता यहाँ पर अर्ज करके ना, अगर वाकई देखिए हमारी मुश्किल ये है, ये पहले बार 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 कहा गया, अगर हम विलायत को उसके असल रिसोर्स से समझे तो सारी विलायत हमें आसानी से समझ में आएगी। लेकिन अगर विलायत को हम बीच में आकर लेकर देखना चाहें तो एक विलायत भी समझ में नहीं आएगी, लेकिन एक भी समझ में नहीं आएगी। यानी अगर विलायत को हम अल्लाह की जात से समझना शुरू करें तो अल्लाह की विलायत अगर समझ में आ गई, चूंकि वो खालिक है, वो हाकिम है, वो मालिक है, वो रब है, लिहाजा उसे अख्तियार है हम पर कानून बनाने का, हम पर हुकूमत करने का, अगर ये समझ में आ गया तो बहुत ही आसानी से रसूलुल्लाह की विलायत समझ में आ जाएगी। वो जिसे चाहे जैसे पाक और पाकीज़ा और मासूम इंसान को अपनी हुकूमत दे, फिर रसूलुल्लाह के बाद अहले बैत की विलायत समझ में आ जाएगी, क्योंकि वियार वो बना हुआ है, वो जिसे चाहे अपना बना ले। और अगर वो समझ में आ गया तो फुकहा की विलायत भी आसानी समझ में आ जाएगी। क्यों समझ में आ जाएगी? इसलिए समझ में आ जाएगी कि विलायत तो कभी रुकने वाली नहीं है, विलायत कभी खत्म होने वाली नहीं है। अल्लाह के लिए जो अम्र है वो हमेशा है। अल्लाह जब अल्लाह की खिलकत जब तक है तब तक विलायत भी है। खिलकत विलायत खिलकत से जुदा नहीं है। जब तक अल्लाह की खिलकत है अला लहुल खल्क वल अम्र, जब तक उसकी खिलकत है उसका अम्र भी है, अम्र हमारे सामने भी मौजूद है, उसका बनाया हुआ कानून है। ये नहीं कहा गया कि रसूलुल्लाह के बाद या फिर मोमिन की हुकूमत के बाद अल्लाह ने अब इसको उठा के रख दिया है, वापस बुला लिया है, अब फिर आखिरी दौर में फिर से दोबारा अल्लाह नाज़िल करेगा। नहीं कहा ये तुम्हारे लिए अभी भी नूर है, ये अभी तुम्हारे लिए हिदायत है, ये कानून, ये किताब, ये कुरान, ये उसूल, ये सब तुम्हारे लिए हमेशा हमेशा के लिए है। तो जब तक खिलकत है अल्लाह का अम्र है, तो वो अम्र किसके अख्तियार में हो, कौन जाए? कानून तो अल्लाह का है, तो कानून कौन चलाए? अक्ल ये कहती है, ये वैसे हम खाली इशारा करके आगे बढ़ रहे हैं, अक्ल ये कहती है कि अगर कहीं पर सब दरसब कामिलन मासूम हाकिम मौजूद ना हो तो फिर उसके पीछे जाओ कि वो मासूम से नजदीकतर हो, सबसे ज्यादा नजदीकतर हो। अक्ल कभी ये नहीं कहती कि अगर 100% नहीं मिल रहा है तो जीरो पे आगे चले जाओ, जीरो पे रहो। अभी दलीलें उसकी शरई दलीलें बहुत है, वर्ष की जाएंगे दूसरे अशरे इंशाअल्लाह, रवायात बहुत ज्यादा है। सिराजुल्लाह जवादी आमली उन्होंने शायद 17-18 रवायतें जिक्र की अपनी किताब में, और जो रवायात की बहुत है। लेकिन सबसे पहले इंसान की सबसे मजबूत दलील ये अक्ल है। अक्ल ये कहती है एक वक्त अल्लाह की हुकूमत, अल्लाह खुद आकर हुकूमत नहीं कर रहा है तो रसूलुल्लाह की हुकूमत क्यों मान रहे हैं? अल्लाह हुकूमत करने नहीं आ रहा है तो अल्लाह की जगह पर रसूलुल्लाह की हुकूमत है। अल्लाह और रसूलुल्लाह बराबर हो गए? नहीं, ये बराबर नहीं हो सकते, लेकिन हुकूमत बराबर है। ये बराबर नहीं, अल्लाह और रसूलुल्लाह बराबर नहीं है, लेकिन हुकूमत बराबर है। क्यों हुकूमत बराबर है? इसलिए कि रसूलुल्लाह कभी अपनी हुकूमत करेंगे جو بھی حکومت کریں گے وہ اللہ کے پر ہوگی۔ اللہ اور رسول برابر نہیں ہو سکتے، وہ خالق ہے، یہ مخلوق ہے، وہ معبود ہے، یہ عبد ہے، وہ غنی ہے، یہ فقیر ہے۔ فقیر یعنی یہ فقیر اردو والا فقیر نہیں، عربی والا فقیر، یعنی جو اللہ کا محتاج ہے، ہر مسئلے میں اللہ کی ذات کا محتاج ہے، وہ ہے۔ تو مقام کو اگر دیکھیں تو مقام تصور بھی نہیں ہو سکتا، وہ لا محدود ہے، وہ اللہ کے مخلوق محدود ہے مخلوق۔ لہذا مقام کو سمجھ ہی نہیں سکتے کہ دونوں کے درمیان میں فرق اتنا ہے، لیکن حکومت میں فرق نہیں ہوگی۔ اگر حکومت میں فرق ہوگا تو در حقیقت اگر کوئی کہے کہ اللہ کی تو پوری بات مانیں گے لیکن رسول اللہ کی کچھ مانیں گے کچھ نہیں مانیں گے، تو کیا ہو جائے گا؟ یہ وہ ہو جائیں گے رسول اللہ کے دور میں کچھ لوگ تھے، کچھ مانیں گے کچھ نہیں مانیں گے۔ یعنی اگر رسول اللہ کی نہیں مانیں گے تو اللہ کی نہیں مان رہے، امیر المومنین اپنے آپ کو امیر رسول اللہ کے سامنے کیا سمجھ رہے ہیں؟ اتنی ساری روایات موجود ہیں، لیکن جو کہا ہے امیر المومنین کی حکومت، اس حکومت میں امیر المومنین بالکل ویسے ہی ہیں جیسے رسول اللہ کی، ذرہ برابر فرق حکومت میں نہیں ہے۔ کیوں؟ اس لیے امیر المومنین کو بھی آ کر اپنی حکومت نہیں کر پایا ہے، وہی حکومت کر رہا ہے جو رسول اللہ کے ذریعے سے اللہ کی حکومت ہوئی ہے۔ اسی طریقے سے بات آئے گی، ایک جملہ عرض نہیں کرنا دیے، اسی طریقے سے ائمہ کے زمانے، رسول امیر المومنین کے زمانے کی بحث جو ہے دوسرے پہلو سے بھی آئے گی۔ امیر المومنین کی خود حکومت کے زمانے میں، جو ہمارا موضوع ہی امیر المومنین کا دور حکومت ہے، امیر المومنین کے دور حکومت میں امیر المومنین کے بہت سارے گورنر ہوا کرتے تھے، وہ گورنر کوئی بھی معصوم نہیں ہوا، امیر المومنین کے گورنروں میں کوئی بھی معصوم گورنر نہیں ہے۔ امیر المومنین کے زمانے میں دو معصوم تھے، امام حسن امام حسین علیہ السلام، وہ ساتھ دیتے، وہ کبھی گورنر بن گئے نہیں ہے۔ جتنے بھی گورنر ہیں امیر المومنین، اس میں کوئی ایک بھی معصوم نہیں ہے۔ اب کوئی آگے کہے کہ گورنر تو معصوم نہیں ہے اور امیر المومنین معصوم ہے، تو امیر المومنین کی حکومت تو ہم مانیں گے لیکن اس گورنر کی نہیں مانیں گے۔ مثلا آذربائیجان کوئی آیا ہے، کوئی ایران آیا ہے، کوئی بصرہ گیا ہوا ہے، نہیں، وہاں کوفے جائیں گے، امیر المومنین کی حکومت مانیں گے، لیکن یہاں ایران یا بصرہ یا آذربائیجان میں رہ کے امیر المومنین کے گورنر کی حکومت نہیں مانیں گے۔ کیوں نہیں مانیں گے؟ کہ یہ تو معصوم نہیں ہے۔ تو جواب کیا ہوگا؟ جواب یہ ہوگا کہ اگر امیر المومنین کے معین کیے ہوئے گورنر کی حکومت نہیں مانیں گے تو آپ اس میں امیر المومنین کی حکومت کا انکار کر رہے
ہیں۔
کیا یہ 20 روایتیں اسی لیے پیش کی جاتی ہیں، 17 روایتیں جو آپ نے ذکر کیا، انشاءاللہ اسی دوسرے اشرے میں بھی جائیں گی، یہ روایتیں اسی لیے پیش کی جاتی ہیں، یہ بتایا گیا ہاں ہمارے پاس ان شرائط کے ساتھ، ان کنڈیشنز کے ساتھ، یہ پاکیزگی، یہ بصیرت، یہ تقویٰ، یہ فقہ، فقاہت، ان شرائط اور یہ شجاعت، یہ ساری شرائط کے ساتھ، اور یہ اپنے آپ نفس کی پاکیزگی، یہ سارے شرائط کے ساتھ اگر کوئی ہے تو اسے ہم معین کرتے ہیں۔ معین کون کر رہا ہے؟ قائنی تجال تو علیکم حاکمہ، ہم تم پر حاکم معین کرتے ہیں، ذریعہ کوئی اور بنتا ہے؟ جیسے امیر المومنین کو حاکم معین کرنے کا ذریعہ تو رسول اللہ بنے، لیکن معین کرنے والی ذات کون ہے؟ یہ اللہ کی ذات ہے۔ ویسے فقہا کو معین کرنے والے معصوم امام کون ہے؟ وہ ائمہ ہے، لیکن ذریعہ کون بنے؟ ہاں ذریعہ پاکیزہ ترین لوگ ہوں جو آگے انتخاب کرے کہ ہاں فرمائے، کہ یہ فرمایا کہ انی جعلتہ علیکم حاکما، میں نے حاکم قرار دیا ہے ان کو تمہارے اوپر، یہ فرمایا کہ، یا یہ فرمایا کہ انا حجت اللہ علیکم، انہم حجتی علیکم وانا حجت اللہ علیہم، वो हमारी तरफ से तुम्हारे ऊपर हुज्जत है यूसुफ भाई, और मैं अल्लाह की तरफ से उनके ऊपर हुज्जत हूं। ये सारी गुफ्तगू जो दलीलों की है रवायात की, लेकिन अभी हम आपको ना रवायात को जानना चाहते हैं ना कि फिलहाल ये हमारा मौजू है, लेकिन अक्ल की दलील जो बहुत ही वाज़ह दलील है हर इंसान को समझ में आती है, वो ये है कि अगर एक वक्त में अगर 10 अमीरुल मोमिनीन नहीं है, 10 मासूम इमाम नहीं है, तो इमाम मजबूर हो रहे हैं गैर मासूम को अपना गवर्नर बनाने को भेजने का गवर्नर, हत्ता कभी कभी ऐसा भी होता था तब्दील करना पड़ता था, लेकिन जब जिसके ऊपर जितना एतबार है उसको भेज रहे हैं। जब तक वो कानून पर बाकी रहेगा वो गवर्नर है, और जब तक गवर्नर है इताअत करनी पड़ेगी। हाँ, अगर कानून पे बाकी ना रहा, चूंकि गैर मासूम में ये खतरा है कि मुमकिन है किसी और कानून पे बाकी ना रहे, अगर कानून पे बाकी ना रहा तो यार मोमिनीन की जिम्मेदारी हो जाती उसे माजूर कर रहे, और बहुत सारे लोगों को माजूर भी किया, बहुत सारे लोगों को अमीर मोमिनीन ने माजूर भी किया। फकीह में यही मसला है कि पूरी एक टीम हमेशा बैठी होती है 86 लोगों की, 86 फकीहों की, आम मुश्तहिदीन की नहीं, 86 फुकहा की टीम होती है जो हमेशा निगाह रखती है, साल में सब साथ बैठते भी हैं, जो आगे ये चेक करें कि अल्लाह के कानून के एतबार से तमाम इस्लामी कानून के एतबार से वली फकीह में विलायत फकीह की सलाहियत पूरी तरह बाकी है या बाकी नहीं। शायद ये आपको नहीं मालूम, ये उनका काम होता है, लेकिन वो जो अपनी दलील थी वो ये थी, उसको इस दलील को असल तनज़्ज़ुल कहा जाता है। मैं आपको इस्तलाहात और ट्रेंड को नहीं उलझाना चाहता, दलील ये थी, वो ये है कि अगर कहीं पर 100% कोई चीज हासिल नहीं हो रही हो, तो मसलन अगर एक आपके कॉलेज में पूरे शहर में कोई ऐसा नहीं मिला जो 100% उस सब्जेक्ट का पढ़ाने वाला बेहतरीन टीचर हो, तो आप ये नहीं कहेंगे कि ये 100% टीचर नहीं मौजूद है 100% पढ़ाने वाला, तो फिर एक जाहिल को ले आओ पढ़ाने के लिए स्कूल, ये करेंगे ये नहीं करेंगे। या एक डॉक्टर जो है वो 100% मुतमईन डॉक्टर नहीं है, बिल्कुल परफेक्ट डॉक्टर नहीं है, तो ये नहीं कहेंगे कि एक किसी जाहिल जाकर मेडिकल स्टोर से कोई दवा खरीद के लेके खिला दो, कहेंगे अगर वो 100% कामिल डॉक्टर नहीं मिल रहा है तो एक ऐसे डॉक्टर को ढूंढो कि जो उससे नजदीकतर हो, क्योंकि जान खतरे में है, एक इंसान की जान बचाने के लिए बेहतर से बेहतर ढूंढा जाए, और पूरे माशरे की जान को खतरे में डाल दिया जाए कि कोई भी आकर हुकूमत के दलीलें और भी अगली की दलीलें हैं, अगली भी है, उसको कहते हैं असल तनज़्ज़ुल, इंसान धीरे धीरे नीचे आता है, एक अकलानी तरीके से नीचे आता है। एक मिसाल और अच्छी मिसाल दी जाती है कि मसलन अगर एक बस मसलन एक बस जो है वो नदी में गिर गई, स्कूल बस है नदी में गिर गई, 50 बच्चे उसमें डूब रहे हैं और एक आदमी देख रहा है, उसके अंदर ये सलाहियत है कि कूद कर एक दो बच्चों को बचा ले, लेकिन वो कहे कि ये पूरी बस तो डूब रही है, अगर मैं सबको नहीं बचा पाऊंगा तो सबको गर्क होने दो, एक को भी नहीं बचाऊंगा। अक्ल क्या कहती है? अक्ल कहती है जितना ज्यादा बचा सको बचा लो, 40 बचा सको 50 बचा सको, अगर एक भी बचा सको तो बचाओ। लेकिन यहां पर यह है कि अगर इतना कानून ये मौजूद है कि अगर मासूम हमारे दरमियान में मौजूद नहीं है तो किसको ढूंढे? जो इल्म के लिहाज से चंद चीजें हैं, जो इल्म के लिहाज से जिसको कहते हैं फकाहत, जो तकवा के लिहाज से कि जो मुहाफिजन दामरे हो, जो मुहाफिजन नफ्से हो, तकवा के लिहाज से, जो समझ और तदबीर के लिहाज से मसाइल को समझता हो कि दुनिया में क्या गुजर रहा है, और जो शुजात के लिहाज से कि एक इंसान में तकवा भी हो, दीन को भी समझता हो, लेकिन जुरत ही नहीं हो कुछ करने की, डर जाता हो, घबरा जाता हो, अगर ये सलाहियतें पाई जाती हैं तो इन सिफात में अगर कोई मासूम से नजदीक तर फर्द है तो वो बहरहाल बेहतर है किसी शाह की हुकूमत से, किसी सद्दाम की हुकूमत से। बाद लोगों ने शहीद सदर की हुकूमत कबूल नहीं की तो सद्दाम की हुकूमत में 20 साल रहना पड़ा। तो इतनी गुफ्तगू करके तय नहीं, जितना गुफ्तगू करेंगे ज़्यादा, असल हमारी बहस ये है अमीरुल मोमिनीन अलैहिस्सलाम के दौर हुकूमत की, 4 साल 9 महीने का दौर है, لیکن رات میں آپ کی خدمت میں 18 ذی الحج کو، 18 ذی الحج سن 11 ہجری کو رسول اللہ کی پاکیزہ اور مقدس زبان سے اللہ کے حکم کے نتیجے میں امیر المومنین کی ولایت کا اعلان کیا گیا، اور 25 سال گزرنے کے بعد 18 ذی الحج کو، یہاں سے ہمارا موضوع شروع ہو رہا ہے، 18 ذی الحج کو 25 سال گزرنے کے بعد سن 35 ہجری میں تمام امت مسلمہ آ کر امیر المومنین کو گھیرے ہوئے ہے کہ آپ کے سوا کوئی بھی اسلامی حکومت کو سنبھال ہی نہیں سکتا. فقط مشکل یہ ہو رہی کہ 25 سال تک امیر المومنین محروم نہیں رہے، امت مسلمہ محروم رہے. ایسا مشکل یہ تاریخ وہی ہے، 18 ذی الحج جا تاریخ میں پڑھے، 18 ذی الحج تھی، اور جیسے ہی خلیفہ سوم کا قتل ہوا 18 ذی الحج کو ہوا، فوراً پورا مدینہ امیر المومنین کے اوپر آ کر ٹوٹ پڑا. اس طرح سے لوٹا، کلمات یہ ہیں، آئے ہم 3-4 خطبہ دیکھا تھا آپ کی خدمت پیش کریں گے، لیکن شاید وہ سب پیش نہ کر پائیں. کلمات یہ ہیں کہ فرمایا کہ فما رعانی الا والناس کعرف الزرع الی، میں نے دیکھا کہ لوگ، ایک جانور ہوتا ہے جس کے بڑے بڑے بال ہوتے ہیں، بغیر دیکھے وہ کہیں کیا کہتے ہیں اس کو، نہ عربی میں زرع کہتے ہیں، آپ کی زبان میں کیا کہتے ہیں؟ نہیں دیکھا، یہ شہر کے لوگ بہت ساری چیزیں دیکھی نہیں پاتے بیچارے، کیا کہ بجو، یہاں پہ اس کا ترجمہ بجو اردو کیا آتا ہے، کہیں بجو کی طریقے سے باپ جانے یا نہ جانے مجھے مطلب نہیں ہے. لوگ مجھ پر ٹوٹ پڑے، اس طرح مجھ پر ٹوٹ پڑے، علیہ من یتفعلون، بہرم اس لیے کہ لفظ ہے یتفعلون من کل، علیہ من کل جانب، ہر طرف سے، ہر طرف سے لوگ مجھ پر ٹوٹ پڑے پڑے، حتی لقد وطی الحسنان، یہاں تک کہ حسنان کا دو ترجمہ کیا گیا ہے، ایک ترجمہ یہ ہے کہ میرے انگوٹھے کچلے جا رہے تھے، ایک معنی یہ ہے، اور ایک معنی یہ حسن انگوٹھے کی بات نہیں، حسنان کا حقیقی مراد امام حسن امام حسین علیہ السلام، یعنی امام حسن میرے دونوں فرزند حسن و حسین جو میرے پاس تھے مجلے کو سنبھالنا چاہ رہے تھے، اتنا لوگ آ کر ٹوٹے پڑے تھے کہ حسن و حسین کچلے جا رہے تھے، دبے جا رہے تھے لوگوں کی بھیڑ کی وجہ سے، اور میری رضا پھٹ رہی تھی، وشکا اتفائی، اور میری رضا پھٹی جا رہی تھی چھن چھن کے، اور سب یہی چیخ چیخ کے کہہ رہے تھے، پکار پکار کے کہہ رہے تھے کہ علی ابن ابی طالب تمہارے سوا کوئی ہوتے تھے مسلمہ کو نجات نہیں. اور کاش کہ اس نقطے کو 25 سال پہلے سمجھ لیا گیا ہو، میں نہیں سمجھ رہے. یہ خطبہ جو ہے تیسرا خطبہ ہے، انشاءاللہ اس کو میرے کچھ اور مطلب آپ کی خدمت میں پیش کیے جائیں گے. جب اس طرح سے لوگ ٹوٹے، امیر المومنین پر ٹوٹ پڑے کہ آپ حکومت کو سنبھالیں، کوئی 18 ذی الحج آپ کے سوا کوئی نہیں سنبھال سکتا، امیر المومنین نے کیا کہا؟ پہلے امیر المومنین نے قبول کرنے سے انکار کر دیا، یہ دوسرا اہم نقطہ ہے، دور حکومت کا ہی شروع ہوتا ہے امیر المومنین کا، لیکن حکومت لینے سے پہلے امیر المومنین انکار کر رہے ہیں. انکار کیوں کر رہے ہیں؟ اشارہ پہلے ہو چکا ہے، جہاں مجھے یاد ہے، انکار امیر المومنین کسی تکلف کی وجہ سے نہیں کر رہے ہیں، یا اس وجہ سے نہیں کر رہے ہیں کہ اس حکومت سے مجھے بیزاری ہے، جو حکومت کے بارے میں جیسے کلمات امیر المومنین کی زبان سے نکلے تاریخ میں شاید کسی انسان کی زبان سے نہیں نکلے، اتنا حقیر حکومت، اتنا پست حکومت، اتنا ذلیل حکومت امیر المومنین کی نگاہ میں کسی کی زبان سے ایسے کلمات نہیں نکلے گی. یہ حکومت میری نگاہ میں اس معمولی چپل اور نالین سے بدتر، اس کو اتنا سرا جا چکا ہے اس کی کوئی قیمت نہیں رہی. جو نالین کو یوں بھی چپل کو انسان کیا سمجھتا ہے؟ پست سمجھتا ہے، تو اس سے بھی پست ہے. یہ کہا کہ بکری کے ناک سے نکلنے والے پانی سے بھی کہہ یہ زیادہ پست ہے، یا ایک جزامی انسان، کوڑی انسان کے ہاتھ میں سور کے پڑے ہوئے گوشت سے بھی زیادہ پست ہے. یہ کلمات ہیں، ऐसे कलमात और किसी की जबान में नहीं है। ये हुकूमत तो पस्त है अमीर मोमिन की निगाह में, लेकिन आपने ये भी हुकूमत पस्त थी तो बाद में क्यों कबूल कर रही, अभी क्यों इनकार कर रहे हैं? ये पस्त होने की वजह से नहीं इनकार कर रहे, बाद में किया जाएगी कबूल भी क्यों किया या तुमने पेश किया जाएगा। इनकार इसलिए कर रहे हैं कि अभी इन 25 साल दौर में लोगों के हालात ऐसे हो गए कि अमीर मोमिन की हुकूमत कबूल करने के लायक नहीं रहे, अमीर मोमिन के साथ चलना इनका मुश्किल हो गया है। जो अमीर मोमिन जब आएंगे, ये पहले याद किया, अमीर मोमिन जब आएंगे तो एक आदलाना हुकूमत कायम करेंगे, रसूलुल्लाह की हुकूमत कायम करेंगे, इलाही हुकूमत कायम करेंगे, सिर्फ और सिर्फ इलाही कानून कायम करेंगे। ये नहीं करेंगे कि मसलहतों की वजह से कुछ हमारा कानून हो कुछ अल्लाह का कानून हो, कुछ लोगों की चाहत हो कुछ हमारी चाहत हो, ये नहीं होगा अमीर मोमिन की हुकूमत में। यहाँ पे सिर्फ और सिर्फ अल्लाह का कानून कायम होगा, और जब अल्लाह का कानून कायम होगा तो वो लोग जो अपने कानून की आदत कर चुके हैं वो अल्लाह के कानून के साथ नहीं चल पाएंगे। उनके नाम ले रहे हो वो सब लोग, अमीर मोमिन का नाम ले रहे हो, अमीर मोमिन से इश्क भी कर रहे हो, लेकिन अमीर मोमिन के साथ वही चल पाएंगे जिन्होंने आदत की है अल्लाह के कानून पर चलने की। क्यों? इसलिए अमीर मोमिन तो अल्लाह ही के कानून पर चलेंगे, तो वो जो अल्लाह के कानून पर नहीं चल सकता वो अमीर मोमिन को छोड़ने में मजबूर हो जाए। आज बहुत सारे लोग अमीर मोमिन का नाम लेते हुए भी अमीर मोमिन को क्यों उनकी राह को छोड़ने में मजबूर है, इसलिए कि अल्लाह के कानून पर चलने का ढंग नहीं आता, अल्लाह के कानून पर चलना नहीं आता, ये कुव्वत नहीं इतने अंदर पैदा की अल्लाह के कानून पर चले जाता। अमीर मोमिन का नाम लेते हुए भी अमीर मोमिन की राह से जुदा होकर चले जाता, जो अमीर मोमिन के जमाने में भी हुआ वाकई तौर पर। पहले पहले मतलब में अमीर मोमिन ने इनकार कर दिया, सख्ती से इनकार किया, लोग पीछे पड़े थे, कुचल रहे थे, हमले जैसा था, हुजूम किए हुए थे एक तरह से, और अमीर मोमिन इनकार कर रहे थे, और इनकार करके कह जा रहे थे, ये भी बात के खुतबे में आया हुआ है, मुझे लगता है कि एक सलावत पढ़ेंगे तो चंद जुमला कहते हैं, ये खुतबा नंबर 92 में आया है कि अमीर मोमिन ने वहां पर फरमाया कि दाऊनी वलता में सो गए, देखो मुझे छोड़ो, दाऊनी मुझे छोड़ो, वलता में सो गए ताकि किसी और को ढूंढो, किसी और को तलाश। ये कब कह रहे हैं? ये इसी दौर में इसी वक्त कह रहे हैं, यानी 25 साल गुजरने के बाद, 25 साल पहले तो अमीर मोमिन कह रहे थे कि अल्लाह की तरफ से मुझे हम दिया गया, मेरे पास ये जिम्मेदारी आई है, लेकिन आज कह रहे हैं नहीं, दाऊ नहीं गलता भी सो गए, मुझे छोड़ो, मुझे छोड़ो और जाकर किसी और को ढूंढो कि फाइन ना मुस्तकबिरून अमलन लहू वजूहुन वालवान, क्योंकि मैं ऐसे मसाइल सामने लेके आया हूं जिसकी बहुत सारी शक्लें होंगी, तुम बर्दाश्त नहीं कर पाओगे, तुम इसलिए आमादा, इसके लिए आमादा नहीं हो। फाइन ना मुस्तकबिरून अमलन, ऐसे उमूर सामने आने वाले हैं, मैं खुद ऐसे उमूर लाऊंगा कि लहू वजूहुन वालवान, उसकी बहुत सारी शक्लें होंगी, बहुत सारे वजह होंगे, बहुत सारे चेहरे होंगे, वो चेहरे बाद में बयान किए जाएंगे आपके सामने, कभी कोई नाकिसीन बन के उभरेगा, कभी कोई मारकीन बन के उभरेगा, कभी कोई कासितीन बन के उभरेगा, कभी कोई खवारिज में होगा, कभी कोई जंगे नहरवान में होगा। ये मसाइल आसान नहीं होंगे, मेरे साथ चलना तुम्हारा आसान नहीं होगा। ला तकूमु लहुल कुलूब वला तसबुतु अलैहिल उकूल, ऐसे उमूर होंगे कि जिस पर दिल ठहर नहीं पाएगा, अक्ल साबित नहीं रह पाएगी, इंसान की अक्ल नहीं, बहुत सारे लोगों की अक्ल काम करना छोड़ देगी। जो अमीर मोमिन के साथ चलना ज्यादा अक्ल चाहता है, ज्यादा बुलंदी चाहता है, हर एक नहीं चल पाएगा, ज्यादा छोड़ो मुझे। मुख्तसर सा खुतबा है, उसके बाद जवान ने फरमाया कि हालात जो है वो बहुत बदल चुके हैं, ऐसा नहीं है, और आखिर में छोड़ के हम पढ़ते हैं कि आखिर में इमाम फरमाते हैं कि अगर तुमने वालमू इन अजब तुकुम, सुन लो पहले, जान लो, वालमू यानी जान लो, इन अजब तुकुम, अगर तुम्हारी दावत पर मैंने जवाब दिया यानी कि तुम्हारी दावत को मैंने कबूल कर लिया हुकूमत को, तो क्या होगा? अभी से जान लो कि रकब तो बेकुम मा आलमो, तो हम उसी तरीके से हुकूमत करेंगे जिसका हमें इल्म है, तुम पर हम उस तरह से हुकूमत करेंगे जो हम दीन को जानते हैं, फिर तुम्हारे कहने में हुकूमत नहीं करेंगे। ये बात मैं नहीं कह रहा कि हमने आपको अगर हुकूमत के लिए दावत दी थी लिहाजा आप मेरी बात तो माने, क्योंकि बाद में आने वाला है ये मसाइल आएंगे इंशाल्लाह बयान होंगे और आप जानते हैं कुछ मसाइल को, लिहाजा रकिबतु अलैकुम रकिबतु बिकुम मआलमो वलम उसगी वलम उसगी इला कौल القائل। और देखो मैं किसी भी कहने वाले के कौल को नहीं सुनूंगा, हुकूमत के मसले क्योंकि हमारे सामने अल्लाह का कलाम मौजूद है तो मैं किसी और के कलाम सुनने नहीं जाऊंगा। अगर हमारे सामने रसूलुल्लाह का मेयार मौजूद है तो मैं किसी और को सुनने नहीं जाऊंगा। वह अगलबिल गालिब और या अतबिल आतिब, और किसी किसी की भी सरजनिश को और किसी की नाराजगी को मेरे पर कोई फर्क पड़ने वाला नहीं होगा। वइन तरकतुमूनी फअना काहतकुम, लेकिन अगर तुमने मुझे छोड़ दिया मैं कह दिया मुझे छोड़ो तो नहीं जाओ, जाओ किसी और को ढूंढो, अगर तुमने मुझे छोड़ दिया तो जैसे तुम हो उन्हीं में से मैं भी एक रहूंगा, फिर तुम्हें मुश्किल नहीं होगी। पहले से मेरे मुंह बता दे रहे हैं फिर तुम मुश्किल में नहीं पड़ोगे, हम तुम्हारी में से एक होंगे, और वलाली बल्कि तुम्हें ही से नहीं बल्कि वलाली असमाउकुम बअदवाउकुम लिमन वल्लैतुमु अनुरकुम, बल्कि शायद जिसको तुमने हाकिम बनाया तुमसे कहीं ज्यादा मैं उसका ख्याल रखने वाला हूं। पहले साबित कर चुके हैं कि अंता खलफा को भी अमीर मोमिन ने सबसे बढ़कर सपोर्ट किया और दूसरों के मुकाबले, इसलिए वो बयान हो चुका इस्लामी हुकूमत के लिए, रसूलुल्लाह के दीन के लिए, इस्लामी निजाम के लिए। और उसके बाद आखिरी जुमला फरमाएंगे, मेरा यहाँ पर अमीर बनना ये ज्यादा बेहतर है तुम्हारे हक में कि मैं वजीर ही बन के रहूं, मुझे तुम अमीर ना बनाओ, क्योंकि मेरे साथ मुझे अमीर बना के अगर चलोगे तो फिर चलना पड़ेगा। आज भी समझ ले, अगर आज अमीरुल मोमिनीन को अमीरुल मोमिनीन मानते हैं, अगर आज हम अमीर मानते हैं तो ये अमीर मानना सख्त है, अमीर मानना छोटा काम नहीं है। अगर ऐसे अजीम इंसान को अमीर मान के हम चल रहे हैं तो फिर उसके तकाजे बहुत ज्यादा है, हमारे जवानों से, हमारे बच्चों से, इस कौम से जो अमीर मोमिनीन को अमीर माने। लिहाजा उन लोगों से कहा कि देखो मुझे वजीर ही रहने दो, मैंने पहले भी वजीर वजीर अभी किसी को ने वजीर सेलेक्ट नहीं किया, इमाम सेलेक्ट करते थे, इमाम कबूल भी ना करते, लेकिन इस्लाम के वजीर थे, इस्लाम के थे। वजीर का काम क्या है? इत्तेफाक करना, पॉलिसियां बनाना, बताना, हिदायत करना, रहनुमाई करना, खुलफा की रहनुमाई करना, हाकिम की रहनुमाई करना। लिहाजा मैं वजीरी का मनसब लिए बगैर भी पहले वजारत करता रहा हूं दीन के लिए, लिहाजा तुम्हारे हक में बेहतर यह है कि तुम मुझे अमीर बनाने तो छोड़ो, मुझे वजीर ही रहने दो, ये तुम्हारे हक में बेहतर होगा। लेकिन लोग नहीं माने। अब लोगों को यकीन हो चुका था कि इस कश्ती को कोई बीच का नाखुदा संभाल नहीं सकता सिवाय अगर लोगों की, इसकी हिफाजत मुमकिन नहीं है। अब यकीन आ गया था, लिहाजा अमीर मोमिनीन ने यह जिम्मेदारी कबूल की। अब यह जिम्मेदारी क्यों कबूल की वो आपके बाद इंशाल्लाह कल मुझे बुला रही है आपकी खिदमत में अर्ज किया जाएगा, इंशाल्लाह पहले भी हो चुका है। और फिर इस जिम्मेदारी को कबूल करने के बाद अमीर मोमिनीन का किरदार क्या रहा है इस साढ़े चार साल से, चार साल नौ महीने में हुकूमत के दौर में, ये इंशाल्लाह आपकी खिदमत में बाद में अर्ज किया जाएगा। ज्यादा हो गया, चंद जुमले मसायब के मजलिस के उनवान है और सारे सवाब की है, इसलिए चंद जुमले मजलिस के उन मसायब के बाद खिदमत में अर्ज करते हैं कि मसायब यही बड़ा मसायब है बशरियत के लिए, अभी तो बाद में इंशाल्लाह आपकी खिदमत में अर्ज किया जाएगा शबाए शहादत में और शब जरबत में, कि अमीरुल मोमिनीन जैसा इंसान मौजूद रहा लोगों के दरमियान में, लेकिन वो अमीरुल मोमिनीन बजाय ये कि मस्जिद में आकर दीन बयान करते, बजाय ये कि मसनद रसालत पर बैठ कर खिलाफत के और दीन के अमूर पेश करते, बजाय ये कि पूरे निज़ाम इस्लामी को संभालते, अमीरुल मोमिनीन जैसा इंसान मदीने को छोड़कर कर जाकर यम्बू जैसी एक दूर दराज की बस्ती में खेतों को आबाद कर रहा, जमीनों को खुदाई कर रहा। यह है मुसीबत। अमीर मोमिन के लिए यह मुसीबत कभी नहीं, हमारे लिए बहुत बड़ी मुसीबत है, लेकिन अमीर मोमिन के लिए मुसीबत कभी नहीं कि सर पर दर्द लग गई। लेकिन अमीर मोमिन के लिए 25 साल वो मुसीबत रही। 25 साल अमीर मोमिन के ऐसे गुजरे कि इसके लिए अमीर मोमिन खुद ही फरमाते हैं कि मेरी हालत यह थी कि अरा तो आवा, मैं मीरास को लुटते हुए, अम्बिया की मीरास, अपनी मीरास, मेरी मीरास यानी अम्बिया की मीरास यानी रसूलुल्लाह की मीरास, मैं रसूलुल्लाह की मीरास को लुटते हुए देख रहा था। मैं देख रहा था कि क्या हो रहा है और मैं सोच रहा था कि मैं क्या करूं। तो तफर तो आत रही मसूल जज्जाया, मैं ये सोच रहा था अपने कटे हुए हाथों से हमला कर दूं, अमीर मोमिन का हाथ काट दिया गया। एक खुतबा है अमीर मोमिन जिस नजीब मौजूद नहीं है, लेकिन एक मुफस्सल नजीब उसमें मौजूद है। अमीर मोमिन फरमाते हैं कि हमजा नहीं रह गए, फरियाद किए मेरे पास हमजा नहीं थे, आकाश के हमजा होते, आकाश के जाफर होते। जनाब हमजा अमीर मोमिन के चचा थे, जनाब जाफर अमीर मोमिन के भाई थे। और फिर फरमाया कि ठीक है, एक चचा भी मौजूद है, एक भाई भी मौजूद है, यानी अब्बास जैसा चचा भी मौजूद है, अमीर जैसा भाई भी मौजूद है, लेकिन आकाश की हमजा होते और आकाश की जाफर होते, अगर मेरे चचा हमजा होते और मेरे भाई जाफर होते तो इस तरह मेरा हक छीना ना जाता। लेकिन अब्बास उनके अंदर ये सलाहियत नहीं है, अकील उनके अंदर ये सलाहियत नहीं है। यह अमीर मोमिनीन का मसीहा था जो रसूलुल्लाह के फौरन बाद पढ़ा, मसीहा था जनाब हमजा का, मसीहा था जनाब जाफर का, उन शहदाए इस्लाम का जो शहीद हुए उनको अमीर मोमिनीन याद कर रहे हैं। क्यों? इसलिए जब ऐसे हामी नहीं रह जाते तो अमीर मोमिनीन के होते हुए भी उनका हक छीन लिया जाता है। और अमीर मोमिनीन के फरियाद बन करते हैं कि मेरी हालत ये थी कि जैसे आँख में तिनका पड़ा हुआ हो या गले में हड्डी अटकी हुई हो, ये 25 साल तक ये तिनका रहा, 25 साल तक ये हड्डी अटकी रही, यानी ये कि एक तरफ इस्लाम कभी पामाल हो रहा था तो मैं उसे देख भी नहीं सकता था और दूसरी तरफ इस्लाम की बचाने की जिम्मेदारी थी। और ऐसा अमीर मोमिन जब हुकूमत आती है तो अमीर मोमिन ने किस तरह हुकूमत की, और जब हुकूमत कर चुके तो आखिर में मेहमान के सर पे जरबत लगी तो फरमाते हैं कि खुदा की कसम में कामयाब हो गया, उस तो अरब पहलगा कादे के रब की कसम में कामयाब हो गया, उस सर पे जरबत लगी और आज इंशाअल्लाह पेश की जाते उस सर पे जरबत लगी जो अंबिया के इल्म का खजाना था, उस सर पे जरबत लगी जो रसूलुल्लाह के इल्म का खजाना था, उस सर पे जरबत लगी जो इल्म लदुन्नी का मालिक था और वो अपने सर पे खाक डाल रहा था और खाक डालते रहते ही फरियाद बुलंद कर रहा था कि उस तो रब्बिल काबा। लेकिन फरिश्तों ने दूसरी फरियाद बुलंद की और ये थी कि वल्लाह लकद तहद्दम तरकान बदा कुतल अली अमीर मुर्तजा कुतल अबुल अमर मुस्तफा, खुदा की कसम बरकान हिदायत मुनहदिम हो गए, अली इब्न अबी तालिब कत्ल कर दिए गए, रसूलुल्लाह का भाई शहीद कर दिया गया। इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन सलाम तमीम व सलाम हुई व मुकद्दिम व मुकद्दिम तबरा व तबर मिन्ना इन्नका अंतस समीउल अलीम। हमारा गुजारिश है कि इस फातिहा का पढ़ते हैं।